اللهم لك الحمد كما أنت أحمده، وصل على محمد كما أنت أحمده، وقلبنا ما أنت أحمده، وإنك أنت أهل التقوى وأهل المغفرة. تحب وترضى له. اللهم صل على كما تحب وترضى له. اللهم صل على كما تحب وترضى له. محترم دوستو، اللہ جل شانہ نے اس زندگی میں ہمیں کچھ مواقع دیے ہیں، کچھ چانس دیے ہیں اپنی ذات تک پہنچنے کے. وہ موقع اور وہ چانس ہر انسان کو ملے، چاہے وہ چھوٹا ہے یا بڑا ہے، چاہے وہ فقیر ہے یا غریب ہے، چاہے وہ آقا ہے یا غلام ہے. ہر شخص کے پاس موقع ہیں اللہ جل شانہ کے پاس جانے کے، اللہ سے تعلق بنانے کے، اللہ پاک سے محبت کرنے کے. ہر شخص کے پاس موقع ہیں، اور ہر شخص ان مواقع پہ، ان ملے ہوئے موقعوں سے فائدہ اٹھا سکتا ہے. جس طرح ایک شخص گھر بناتا ہے تو گھر بنانے میں اس کی خواہش اپنے آپ کو چھاؤں میں لینے کی ہے. سردی، گرمی، بارش، طوفان، ان موسمی حالات سے بچانے کو چھت کہتے ہیں اور دیواریں کہتے ہیں. اچھا، پھر خواہش پیدا ہوتی ہے کہ موقع ملا ہے، چلو اس میں کوئی ہوا کا انتظام کر لیں، پھر پنکھا لگا دیتے ہیں، اور پھر کوئی اور سہولت میسر ہوتی ہے تو اور سہولت کی طرف متوجہ ہو جاتا ہے. بالکل یہی میرے دوستو، زندگی میں جس طرح ہم راحت کا سامان تلاش کرتے ہیں، ایک دنیا میں راحت کا سامان ہے، ایک آخرت کی راحت کا سامان ہے. دنیا کی راحت کا سامان عارضی ہے اور وقتی ہے اور دائمی نہیں، اور آخرت کی راحت کا سامان ہمیشہ ہمیشہ. دنیا کی راحت عارضی ہے، آخرت کی راحت ہمیشہ ہے. مومن ہمیشہ آخرت کو سامنے رکھ کے چلتا ہے، دنیا کو سامنے رکھ کے مومن نہیں چلتا. تو دنیا کی راحت کا سامان اللہ جل شانہ نے جو ہمیں دیا ہے وہ یہ دیا ہے کہ اپنے سے نیچے پہ نظر رکھ کے چلو، جو اپنے سے کم تر ہو، مال کے اعتبار سے، اسباب کے اعتبار سے، اور چیزوں کے اعتبار سے. اپنے سے جو کم تر ہے اس پہ نظر رکھ کے چلو، دنیا میں راحت نصیب ہوگی، سکون نصیب ہوگا. اور جب بھی اپنے سے کم تر پہ نظر ہٹے گی، سکون ختم ہو جائے گا، چین ختم ہو جائے گا. کیونکہ چین اور سکون کا جو سامان ہے وہ تو اپنے سے کم تر کی نظر پہ ہے. یاد رکھیے گا، یہ رسول اللہ صلی اللہ علیہ وسلم نے، میرے آقا کملی والے نے، حضور سرور کونین صلی اللہ علیہ وسلم نے ایک بہترین نسخہ بتایا. اے ابو ذر، آپ نے نصیحت فرمائی، بخوب عرض کر رہا ہوں، اے ابو ذر اپنے سے کم تر پہ نظر رکھ، اللہ جل شانہ کی نعمتوں کی شکر ادا کرے گا تو، اور شکر گزار بندوں سے بن جائے گا. مفہوم کے بطور پہ عرض کروں، اپنے سے کم تر پہ نظر رکھ. اس وقت جو پریشانی ہے، جو سب سے زیادہ وہ پریشانی یہ ہے کہ اپنے سے بڑھ کے جو اونچا ہوتا ہے، حسن و جمال میں ہے، مال و دولت میں ہے، عہدے میں ہے، مکان میں ہے، لباس میں ہے، دکان میں ہے، صنعت میں ہے، تجارت میں ہے، زندگی کے کسی شعبے میں ہے، جو اپنے سے اونچا ہوتا ہے اس پہ نظر ہوتی ہے، اور جو اپنے سے نیچا ہوتا ہے اس پہ نظر نہیں ہوتی. بس نظریں یہیں دھوکہ کھا جاتی، نظریں یہیں دھوکہ کھا جاتی، اور پھر یہ اپنے سے اونچوں کو دیکھ کے پھر اس کے مطابق اپنے اسباب کی تلاش میں لگ جاتا ہے. پھر چونکہ اس نے پہلے سے ٹارگٹ بنا لیا ہوتا ہے کہ میں نے وہ گاڑی لینی ہے، یا وہ سوٹ لینا ہے، یا وہ زندگی کی آسائش و آرائش و نمائش کا سامان لینا ہے، اب اس کے لیے حلال حرام، طیب طاہر، और ज़िंदगी की कोई पता नहीं, हत्ता कि अपनी सेहत, अपनी तंदुरुस्ती और बच्चों को वक्त, बीवी को वक्त, वालिदैन की खिदमत, माँ बाप की खिदमत, सारी चीज़ें वो ख़त्म करके बस उसके पेश नज़र एक ज़िंदगी का मकसद है कि मैंने वो पाना है। और फिर यहीं से फिर रूहानी बीमारियाँ शुरू हो जाती हैं और जिस्मानी बीमारियाँ शुरू हो जाती हैं जब इसकी नज़र अपने से ऊपर वाले में जाती है। यहीं से इसकी रूहानी बीमारियां और यहीं से जिस्मानी बीमारियां शुरू होती हैं। जिस्मानी बीमारियां क्या हैं? जब इसकी नज़र अपने से ऊपर के शख्स पे जाती है जो इससे ऊपर होता है माल के एतबार से, असबाब के एतबार से, एक साहब मेरे पास आए, कहने लगे मेरे जिस्म के बाल क्यों हैं? तो वो तो मर्द की जीनत है, होते हैं। लगे मैंने एक साहब को देखा था, उनके बाल नहीं थे। अब उस दिन से मुझे परेशानी ये है कि मेरे जिस्म में बाल क्यों? मैं बेशुमार डॉक्टरों के पास, बेशुमार होम्योपैथ के पास, कई बुजुर्गों के पास गया दुआ करें। मैंने कहा ये तो ऐसी चीज है ही नहीं जिसका इलाज किया जाए। कह लगता है आपके पास भी इलाज नहीं है। नहीं, इलाज मर्ज हो तो इलाज करो। एक डॉक्टर कहने लगे, मेरे पास एक साहब आए, कहने लगे कि मेरी गर्दन मोटी क्यों है, मेरी गर्दन भारी क्यों है? तो क्यों? उन्होंने कहा मेरी गर्दन भारी इसलिए है कि मुझे महसूस होता है मेरी गर्दन भारी है। अब इसको पतला कैसे किया जाए? अब प्लास्टिक सर्जन के पास लगे। उसने कहा ये तो वो चीज पतले होते होते आपको खत्म कर देगी। एक वकील से मैंने खुद सुना, कहने लगे मेरा मामू वकील है, उसने बहुत कमाया, मैंने भी कमाना है, जरिया जो भी है। जब आदमी एक मकसद तय कर लेता है कि मैंने ये करना है, ये बनना है। एक शाम मुझे कहने लगे, शेखोपुरा की तरफ से आए, मैंने बाहर जाना है और मुझे वो कुछ बाहर जाने के लिए कुछ बैंक वगैरह का कुछ मांगते हैं, बैंक स्टेटमेंट। अब बैंक स्टेटमेंट है नहीं मेरे पास, मैं तो सफेद पोश आदमी हूँ। अब वो जज्बात में आके मुझे कहने लगे कि इस सिलसिले में अगर मुझे किसी को कत्ल करना पड़ा तो मैं कर दूंगा, मुझे ये सरमाया चाहिए इतना, क्योंकि मैंने बाहर जाना है। तो फिर जिस्मानी बीमारियां शुरू हो जाती हैं, जिसे टेंशन कहते हैं, जिसे ज़हनी रोग कहते हैं। फिर ये दिल का मरीज बन जाता है, लेकिन जिंदगी का चैन इसका लुट जाता है। एक साहब मिलों के मालिक आए आते रहते हैं, उनसे अर्ज किया कि आप सूद अपनी जिंदगी से निकालें। उसने दलाल देना शुरू कर दिए, जिसे लॉजिक कहते हैं, कि ये सूद के बगैर कायनात का निज़ाम नहीं चल सकता। फिर कहने लगे मेरी जिंदगी में चैन नहीं। उनसे कहा कि आप एक जगह कोई फुल स्टॉप लगाएं, कामा ना लगाएं। फिर खुद ही कहने लगे वो हाथ की खुजली का क्या करूं, जो मुझे होती है कि एक मील से दूसरी मील, दूसरी मील से तीसरी मील, तीसरी मील से चौथी मील, चौथी मील से आगे से आगे। क्योंकि इसकी नज़र ऊपर वाले पे है, जो इससे ऊपर है उस पर नज़र है। इसने अपनी जिंदगी को परेशान से परेशान कर दिया। और अजीब बात बताऊं, जितना ऊपर जाता है इसका काम, कितना इसका खाना कम होता चला जाता है। वो अमेरिका का बड़ा था ना मिस्टर फोर्ड, जिसकी फोर्ड कंपनी है, उसने अपनी मिल के मजदूर को देखा, वो तीन रोटियां लिए बैठा। वो हैरान हो गया, कल तू खा जाएगा? उसने कहा सरकार जी में कुछ भी नहीं है, कुछ भी नहीं। हमारे एक साहब थे, वो कई घड़े आमों के खा जाते थे, फरिश्तों थे नहीं देहात में ना, वो घड़े कोरे घड़े में आम डाल के रख लेते थे, कोरे घड़े में ना, यूं हाथ डाला और यूं कहते थे मैं कई घड़े आमों के खा जाते थे, और बाकी खा जाते हैं, बड़े बड़े कलंदर पड़े हैं। उसने कहा कि तू ये खा जाएगा रोटी? उसने कहा खा जाऊंगा। कहने लगे मैं एक रोटी हजम नहीं कर सकता और नहीं खा सकता। یہ تو مسلسل تجربہ ہے، جتنا مال دولت چیزیں اسباب آتے جائیں گے اتنا کھانا کم ہوتا جاتا ہے، بقول اللہ والے کے نعمتیں اس سے ہٹتی چلی جاتی ہیں، نعمتیں اس سے ہٹتی چلی جاتی ہیں. اس کی نظر اپنے سے اوپر والے پہ ہے، یہ روز بروز اسی کی کوشش میں ہے، اسی کی محنت میں ہے، اسی. اچھا بھائی عجیب بات بتاؤں، ایسا ہو بھی جاتا ہے، اور ہوتا کس وقت ہے؟ جب زندگی کی شام آ جاتی ہے یا امیر بن جاتا ہے. اکثریت سے بھی اکثریت اس کی عمر ڈھل جاتی ہے، اس کے عیش و عشرت کرنے کا وقت آتا ہے، اس کی چدراہٹ کا، اس کے بڑے ہونے کا وقت آتا ہے، محنت کرتے 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 ادھر زندگی کی شام آ جاتی ہے، اثر آ جاتی ہے، شام ہونے کو قریب ہے، زندگی کے اثر، دن ڈھل رہا، وہ زندگی کے اثر آ کے شام قریب ہوتی ہے، ادھر وہ اسباب بھی مل جاتے ہیں، کوئی عہدہ مل گیا، کوئی اقتدار مل گیا، کوئی بڑا پن مل گیا، کسی چیز کی کوئی چیز مل گئی. بہت کم لوگ ہوتے ہیں، انتہائی کم، جن کو بچپن سے جو ہے وہ چیزیں ملتی ہیں، جیسے کہ سونے کا چمچ جسے کہتے ہیں، منہ میں لے کے پیدا ہوا. بچپن والے کم، پچپن والے سارے. اکثر پچپن میں جا کے سلسلہ شروع ہوتا ہے، یہ حقیقت عرض کر رہا ہوں. ساری زندگی بے چین ہو کے، بے قرار ہو کے، اپنی زندگی کی راحتیں سکون کو چھوڑ کے اس نے وہ مال و دولت، وہ چیزیں اکٹھی کی. اس کے کام نہ سکے، وہ چیز اس کے کام نہ، اور اس نے اپنے آپ کو جسمانی روگ لگائے، جسمانی پریشانیاں، روز کی دوائیں. سب سے پہلے تو یہ پرسکون نیند سے گیا اور پرسکون خیالات سے گیا. مجھے ایک صاحب کہنے لگے، دنیا کے اعتبار سے بڑے تھے، کہنے لگا مجھے نصیحت کی تھی کبھی خود ڈرائیو نہ کرنا. کیوں؟ تو ڈرائیو کر رہا ہوگا، گاڑی چلا رہا ہوگا، تیری سوچیں کہاں ہوں گی، تیری فکریں کہاں ہوں گی، اور ڈرائیور جو ڈرائیو کر رہا ہوگا اسے پتا ہوگا مجھے اتنی تنخواہ ملنی ہے، اسے تو پتا نہیں ہے میرا. اس کی سوچ روڈ پہ، یعنی سوار اور سواری پہ ہوگی. کہنے لگا کبھی خود ڈرائیو نہ کرنا، تیری ڈرائیونگ غیر محفوظ ہوگی. کہنے لگا میں خود ڈرائیو نہیں کرتا. اور ہر آنے والی آہٹ راحت کو مجھے متوجہ کرتی ہے کہ شاید ابھی میں لٹ گیا. وہ ایک صاحب ہیں، ان کے بہت سارے پیٹرول پمپ ہیں، ان کو نیند نہ آئے، گاڑی لے کے ڈرائیو شروع کی باہر، سات ملازم آگے بٹھایا، آگے جو بٹھایا اس کو غنودگی آ گئی، وہیں بیٹھے بیٹھے اس کو نیند آ گئی. اب اس کو غصہ آیا، کہنے لگے باہر نکل. کہنے لگا میں ڈرائیو کر رہا ہوں تو ساتھ بھاگتا ہوا، اور وہ ساتھ بھاگتا ہوا آ رہا ہے، یہ آہستہ آہستہ گاڑی ڈرائیو کر رہا ہے، کہ تجھے نیند کیوں آئی؟ اب تجھ سے رب چھین لے تو کیا کرے، وہ اسے تو آئے گی. اس وقت جو دوڑ چل رہی ہے نا، وہ ہے اپنے سے اوپر والے پہ نظر رکھ. اچھا پھر وہاں نعمتوں کی ناشکری شروع ہو جاتی، کہ میرے پاس یہ نہیں، یہ نہیں، یہ نہیں. اس وقت آپ پریشان ہوں گے کہ مہنگائی ہے. میں عرض کرتا ہوں مہنگائی پوری دنیا میں. امریکہ سے اس دن میرے پاس خط آیا، کہنے لگے $7 کا جو آٹے کا تھیلا ملتا تھا وہ اب $21 کا ہے. یہ مہنگائی کا تعلق حکمرانوں سے تو ہے ہی نہیں، وہ تو اوپر کا نظام چلتا ہے کہ اللہ جل شانہ چیزوں کو تنگ کر دیتے ہیں، دنیا کو تنگ کر دیتے ہیں، رزق کو تنگ کر دیتے ہیں، نظام کو تنگ کر دیتے ہیں. وہ پانی جو سنبھلتا نہیں تھا، اب وہ پانی جو ہے ملتا نہیں ہے. وہ پانی جس کے سراب آتے تھے، اب وہ پانی میسر ہی نہیں ہے. کہاں گیا؟ دریا بانج کیوں ہوئے؟ دریاؤں کی کھوک کیوں سوکھ گئی؟ اوپر کا نظام چلا ہے، اللہ جل شانہ نے نعمتیں چھین لی ہیں، وہ دینا اسی کے ہاتھ میں، وہ لینا اسی کے ہاتھ میں. تو جو کچھ اللہ جل شانہ نے مجھے آپ کو دیا ہے، جب اس سے نظر ہٹتی ہے نا، اس سے نظر ہٹتی ہے اور نظر اپنے سے اوپر والے پہ جاتی ہے، پھر جسمانی تکالیف اور پریشانیاں شروع ہو جاتی ہیں. آپ یقین جانیے اس وقت جو سب سے بڑا روگ مہنگائی کا ہے, مہنگائی کا نہیں ہے, اس وقت جو سب سے بڑا روگ ہے وہ ناشکری کا ہے. آج کا مفلس, آج کا غریب, آج کا فقیر نہیں, فقیر سے فقیر ترین شخص, اس کا گھر کنگھالو, گھر کا اثاثہ اکٹھا کرو, اس کو بیچو, یہ بے فکری سے ایک سال کی روٹی کھا سکتا ہے. جو کہتا ہے میں انتہائی مفلس ہوں, اگر اس کے پاس جو اثاثہ ہے موجود ہے, جو راس المال ہے, جو کچھ موجود ہے, وہ اگر اس کو بیچ ڈالے, جیسے سرور کونین صلی اللہ علیہ وسلم کی خدمت میں ایک شخص آیا اور فقر و فاقے کا اظہار کیا, آپ نے فرمایا کچھ ہے؟ اس نے کہا جی میری ایک زرہ ہے, اسے بیچ بچوا دیا اور کلہاڑا منگوایا اور لکڑی کا دستہ خود ڈال کے دیا اپنے دست شفقت سے. اس کا گھر کا اثاثہ یہی تھا. تو اس وقت جو ناشکری والی سب سے بڑی قباحت ہے وہ ہمیں کھا گئی. اس کی وجہ اپنے سے کم تر کو نہیں دیکھتے, اپنے سے بالا تر کو دیکھتے ہیں, اپنے سے اونچے کو دیکھتے ہیں. ناشکری کی اصل وجہ یہ, جو اپنے سے اونچا ہے نا اس میں نظر جاتی ہے ہماری, اپنے سے اونچا, اور پھر اپنے سے اونچے کو یہ نظر جاتی ہے. حضرت عبداللہ بن مبارک رحمت اللہ علیہ کا عجیب واقعہ ہے. بہت بڑے محدث اور تابعی ہیں اور بڑے اللہ والے ہیں. ان کا سیبوں کا باغ تھا اور یہ اس میں ساز و سرود میں تھے. دوست احباب سارے جمع تھے, ساز بجائے جا رہے تھے, سیب پکے ہوئے کھائے جا رہے تھے, شراب پی جا رہی تھی. زندگی کا ایک انوکھا انداز تھا. یہ ساز بجاتے بجاتے یہ ان کو اونگ آ گئی, سو گئے. پھر ایک دم آنکھ کھلی تو پھر ساز بجانے لگے. اب بجائیں وہ بجے نہ, پھر بجائیں اس کی تاریں دیکھی نہ بجے. آخر بجایا, کوشش کی تو ان کے کانوں میں ایک آیت پڑی, غالباً سورۃ مائدہ کی 16 آیت ہے, کہ کیا ابھی ایمان والوں کے دلوں میں وہ وقت نہیں آیا کہ ان کے دلوں میں اللہ کا خوف آ جائے؟ بس جب یہ پڑھی تو لبیک کہنے لگے, ہاں کہنے لگے وہ وقت آ گیا ہے. یہ خود فرماتے ہیں کہ میں اپنے دولت مند دوستوں کی مجالس اور محافل میں جاتا تھا, ان کی مجالس میں جاتا تھا, اور میں جاتا تو ہمیشہ پریشان آتا. کسی کے پاس ایسا عود اور عطر کے چھڑکنے کی آتش کدے ہوتے ہیں, ایسے چلمیں ہوتی ہیں, ایسی خوبصورت, میرے پاس اس سے کم تر تھی. جو اس کا گھوڑا دیکھا, میرا گھوڑا تو وہ تھا نہیں, اس کا اونٹ دیکھا اور اس کی سواری دیکھی اور اس کی مسہریاں دیکھی اور اس کا لباس دیکھا, میں نے کہا میرے پاس اونچے سے اونچا لباس, اس سے تو اس سے بھی آگے تھا. اب پریشان, وہ تو مجھ سے آگے نکل گیا, اب اس کو حاصل کیسے کیا جائے, اس لباس کو, اس مسہری کو, اس نعمت کو کیسے حاصل کیا جائے, اب اس کی کوشش. میں لگے جاتا تو عطر ہوتا ان کے پاس, خوشبو ہوتی لاجواب, ایسی خوشبو. میں کہتا میں نے بھی اچھی سی اچھی خوشبو لگائی ہے لیکن ان کی خوشبو تو کوئی عجیب و غریب ہے. اب وہ کہنے لگے زندگی کی اسی شب و روز میں رہتا میں, میرے دن یہی حسرتوں والے اور میرے رات بھی حسرتوں والے, بے چینی والے. اچھا, اس کے مقابلے میں مجھے جو اہل وطن تھے, جو علاقے والے تھے, وہ سارے وہ کہتے تھے کہ عبداللہ بن مبارک سے بڑھ کے کوئی آدمی مالدار ہے ہی نہیں. میں سب کی نظروں میں ماردار, اپنی نظر میں مفلس غریب فقیر, تہی دست و تہی دامن و تنگ دست. کیوں؟ نظر جو اوپر والوں پہ تھی. کہنے لگے جب اللہ جل شانہ نے ایمان کی دولت عطا فرمائی اور اپنے تعلق کی دولت عطا فرمائی, کہ وقت کے بہت بڑے محدث بنے, پھر امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کے شاگرد بنے, اور جب اللہ جل شانہ نے وہ دولت عطا فرمائی, کہنے لگے پھر محسوس ہوا کہ نہیں, اصل میں بے چینی کی وجہ خود میرے اندر تھی, ان محلات میں نہیں تھی, ان چیزوں میں نہیں, وہ میری نظر کا دھوکہ تھا. میری نظر آج تک اوپر والوں کو دیکھتی رہی, نیچے والوں کو دیکھا نہیں اس نے. जा रहा था बंदा, जूता ही नहीं था बेचारे के पाँव में, और रोता हुआ जा रहा था कि इलाही पथरीली जमीन है, पाँव में जूता ही नहीं, सख्ती और गर्मी मुझसे बर्दाश्त नहीं होती। या लायक वो है जिनके जूते इतने हैं कि जो आज पहनते हैं वो कल नहीं पहनते। इसी अस्ना में देखा एक शख्स है, उसके दोनों हाथ भी कटे हुए, दोनों पाँव भी कटे हुए, एक राह में पड़ा उसमें मक्खियां भिनभिना रही हैं। एक पल में ख्याल आया कि इलाही ये तूने मेरे लिए बंदा मुतवज्जे किया है, या अल्लाह तेरा शुक्र है, इस मेरे पास मैं जूते का शिकवा कर रहा हूँ, इसके पास तो पाँव भी नहीं, मैं जूते का शिकवा कर रहा, इसके पास तो पाँव भी नहीं। तो इस वक्त सबसे बड़ा मसला महंगाई नहीं है, ना शुक्री है। जब उम्मत शुक्र पे आएगी, फरमाया जब कौमें शुक्र पे आएंगी, अल्लाह जल्ला शानहु नेमतें इतनी कर देंगे कि वो कौमें गुजरी हैं कि टोकरा लेके सर पे खाली, बात के एक कोने से शुरू होती थी और दूसरे कोने तक जब जाती वो टोकरा फलों से भर जाता था, इतने घने बागात थे कि ऊपर से इतने फल गिरते थे वो टोकरा भर जाता था। अल्लाह फिर उन जैसी नेमतें अता फरमाएंगे, और उन कौमों ने जब बेशुक्री की, ना शुक्री की, ना शुक्री की, अल्लाह जल्ला शानहु ने ऐसा अजाब भेजा, कुरान पाक के अंदर वो अजाब है कौम आद और समूद, कौम सबा का। ये कौमें ऐसी हैं कि कौम सबा के अंदर अल्लाह ने, वो यमन के अंदर थे, वो ऐसे ही अल्लाह ने अजाब भेजा कि आज वहां बाघ तो बाघ, सहरा ही सहरा है, और उनका निशान सफाई हस्ती से मिट गया। उसकी बुनियाद ना शुक्री हुई। अच्छा, जब ये ऊपर वाली नजर पे देखता है और नीचे वे नजर नहीं देखता, सबसे पहले जो इसके अंदर एक परेशानी आती है वो हसद आता है। जो एक रोग शुरू होता है ना सबसे पहले, वो हसद का रोग। और ये इतना बड़ा रोग है, इतनी बड़ी परेशानी है, हसद का रोग, ये इंसान को अंदर से खोखला कर देता है, इसका चैन खत्म कर देता है। क्यों? हसद उसको कहते हैं, आज याद रखिएगा, हसद की जो हसद है, असल में हासिद की जो नजर है वो अल्लाह के खजानों से हट के मखलूक के ऊपर और मखलूक के खजानों पे पड़ जाती है, और हासिद की नजर दरअसल अल्लाह की तकसीम की नफी करती है। हासिद की नजर अल्लाह की तकसीम का नफा कर रही है कि अल्लाह ये दिया इसको किसने, अल्लाह ही ने दिया। किसने दिया भाई? ये सर कमरे वाले तवज्जो कर आफियत में। मैं मजमून कहाँ छोड़ा था, बात कर रहा था, याद रखिए कहाँ मैंने आज कर रहा था, बोलो। हमारे एक उस्ताद थे, वो देखता था ना जो बच्चा ऊँग रहा होता था, हम जिस वक्त ही कुरान पाक पढ़ने जाते थे सुबह और शाम को, तो वो कहता था इधर आके लेट जा, वो लेट जाता था, चीनी मंगवा के उसके चेहरे पे डाल देते थे, कहते चुप करके लेटा रहे, मक्खी बैठेगी मक्खी नहीं हटानी। ऐसा टॉर्चर है, ये ऐसी अजियत है। अब वो चुप करके बेसुध लेटा हुआ है, चीनी उसके चेहरे पे डाल दी है, अब गर्मी का मौसम, मक्खी तो बैठेगी, अब मक्खी बैठी, वो आंखें भी नहीं हिलाने को कहते थे, आंखें यूं यूं करोगे चेहरा भी नहीं, वरना सजा दुगनी हो जाएगी। अब वो चुप करके वैसा बैठा हुआ है, वो कह रहे उस्ताद जी फिर मैं नहीं उठूंगा, बस कह रहे चल ठीक है जा वजू करके। तो फिर इधर सोने वालों के साथ भी ये तरतीब बना ले। हसद पैदा होता है इसके अंदर, हसद, और हसद के बाद फिर बोझ पैदा होता है, बोझ पैदा होता है, और फिर अदावत पैदा होती है, दुश्मनियां शुरू हो जाती है, दुश्मनियां शुरू हो जाती है, दुश्मनियां। मुझे एक साहब खुद कहने लगे, मैं क्या करूं, मुझसे बर्दाश्त नहीं होता किसी की खुशी, मैं क्या करूं, खुद कहने लगे, कहने लगे मैं कोई खुशी में आए, कोई तरक्की में आए, मुझसे बड़ा हो जाए, कुछ चीजें उसको ज्यादा मिल जाए, खुद मुझसे बर्दाश्त नहीं होना, मैं क्या करूं। मैंने उनसे पूछा कोई बीमारी तो नहीं, कहने लगे इसलिए तो आया हूँ, क्योंकि मुझे पता था कि इसको बीमारियां होनी है, इसको टेंशन होनी है, स्ट्रेस होनी है, एंग्जाइटी होनी है, इसका ब्लड प्रेशर का मसला होना है, इसका शुगर का मसला होना है, इसका मैदा खराब होना है, इसको जोड़ों का दर्द होना है, इसको असाबी खिंचाव तनाव होना है, क्योंकि दो किस्म की टेंशन है ना, एक बंदे ने टेंशन ली हुई है कि अल्लाह के अहकाम की रूह गर्दानी ना करूं मैं, वो भी एक टेंशन है अपने ऊपर सवार की हुई है, कि मेरा मेरा दोस्त मेरा अल्लाह मुझसे कहीं नाराज ना हो जाए किसी शक्ल में, और कमली वाले सरवर कौन है सल्लम की मैं जो है कहीं नाफरमानी ना कर बैठूं। एक ये एक टेंशन, ये भी एक अपने ऊपर फिक्र सवार की हुई, जैसे मैं टेंशन कह रहा हूँ, एक फिक्र सवार की हुई है। और एक वो टेंशन है, कहने लगे ये बीमारियां सारी हैं, एक नजर सिर्फ भटकी है, मेरी बात समझ रहे, एक नजर भटकी है। वो नजर क्या है? मेरे आका सरवर कौनैन सल्लम ने अपने अपने एक गुलाम को, अपने सहाबी को एक नसीहत फरमाई है, और नसीहत ये फरमाई हजरत अबू जर रजी अल्लाह तआला को कि ए अबू जर अपने से कम दर पे नजर रख। एक लंबी हदीस है, ये एक हदीस का मैं एक छोटा सा टुकड़ा अर्ज कर रहा हूँ आपकी खिदमत में, एक हिस्सा अर्ज कर रहा हूँ आपकी खिदमत, बस एक छोटे से हिस्से से इसकी नजर हटी है, इसने अपनी जिंदगी को आतिशकदा बना दिया है। और यही हाल खवातीन का होता है, और खवातीन में यह कैफियत कुछ ज्यादा होती है। बिचारी किसी तकरीब में चली जाए, मौत की तकरीब में चली जाए ना, पौना घंटा तो मौत की तकरीब में मेकअप पे लगता है, पता नहीं शादी में कितना वक्त लगता होगा, और लोड शेडिंग हो जाए तो सारा खत्म हो जाता काम, सारा खर्चा तय हो गया। और उनके अंदर फिर ये जज्बा पैदा होता है कि फला ने इस रंग का झुमका पहना हुआ था, और इस रंग की, इस डिजाइन की जो है वो चूड़ी पहनी हुई थी, और इस अंदाज का लिबास, और इस अंदाज की कैसे, तो इस अंदाज की आप हैरान होंगे। आलम यह हो जाता है कि उसके बच्चे का फला अनोखा नाम था, मैंने वो अनोखा नाम रखना है जहां बच्चे की जान चली जाए, ऐसा नहुसत भरा नाम, ऐसा गिलादत भरा नाम कि जिस नाम के माने भी खुद अजूबा हैं और अनोखे हैं और अजीब माने हैं, मैंने वो नाम रखना है। क्यों? मेरा नाम मेरे बच्चे का, बच्ची का नाम सबसे अनोखा होना चाहिए। मेरे पास आते हैं अब आप कुछ नाम रखवाने के लिए, तो मैं उनसे अक्सर करता हूं कि आपकी नजर में कोई नाम हो, तो फिर वो नामों की लिस्ट ले आते हैं, और ऐसा अजीबोगरीब नाम होते हैं, और उन्हें कोई नाम अगर उनके मुताबिक सही, सहाबा का, आले बैत का, अल्लाह वालों का वो नाम बताया जाए, तो कहने लगे इसके अलावा कोई और नाम बता दें, तो फिर कहें कि ससुराल वाला मामू नहीं मानता, ससुर नहीं मानता, या अब्बा नहीं मानता। मैंने कहा फिर ठीक है, कोई नाम आप खुद ही रख लो, मैं दुआ कर दूँ, क्या किया जाए। अपने से ऊपर के नजर जाने पर जिंदगी का निज़ाम दरहम बरहम हो जाता है। छोटा सा नुकता है, लेकिन आप अगर मुआशरे पे नजर डालें तो मेरी बातें आपको सच महसूस होंगी। हमने अपनी जिंदगी को आतिशकदा बनाया हुआ है, परेशान कुन चल जिंदगी चाल, जिंदगी की चाल चल रहे हैं। एक साहब कहने लगे कि मैं परेशान था, एक दफा ऐसे छोटा सा मजमून अर्ज किया किसी मजलिस में, कहने लगे मैंने अपने अपने से कम तर पर नजर डालना शुरू कर दी। जो मेरे घरेलू मुलाजिम थे ना, मैं उनके हाल अहवाल पूछता, जो मेरे मिल के, फैक्ट्री के, या जो भी उनकी सनत के मुलाजिम थे, उनका हाल अहवाल पूछता, कितनी तनख्वाह है तेरी, इतनी है, अच्छा कैसे, वो हर बंदा कहता था बचा लेता हूँ। और बीमारियों का जो दर्जा था उनमें कम था, उनमें नज़ला, जुकाम, खांसी, ये चीज़ें कभी कभी आ जाती थी, लेकिन जो बड़े रोग थे उनमें 99% में नहीं थे। अब मैंने देखना शुरू किया तो मुझे महसूस हुआ कि मैं तो बहुत अजीम इंसान हूँ, मैं तो बड़ा मालदार भी हूँ, मैं सेहतमंद भी हूँ, इनके मुकाबले में अच्छा भी हूँ, बेहतर भी हूँ, फलां भी हूँ। कहने लगे मुझे सारी नेमतें मिलना शुरू हो गई, मिलना शुरू हो गई, मिलना शुरू हो गई। अभी उस दिन एक साहब मुझे कहने लगे हमने गाड़ी बेच दी है 5 लाख रुपए की, 5.5 कहते थे 5 की बेच दी, अब हमारे पास सिर्फ एक गाड़ी रह गई है। ये लव जो सिर्फ एक कहा ना, इसके अंदर बड़ी मस्करत थी और बड़ी यतीमी थी, ऐसी ही मस्करत थी कि बस हम दुनिया में हमारे पास बचा ही कुछ। मेरे मोहतरम दोस्तों, कुछ मेरा शोभा ऐसा है, मुआशरे के रोग ही मेरे पास आते हैं। आज भी बैठा डाक का जवाब दे रहा था तो एक एक खत मुझे रुला रहा था, परेशान हो जाता हूं, मखलूक परेशान है, लोग बहुत परेशान हैं। उसकी बुनियादी वजह मेरे दोस्तों, हमने जो अपने ऊपर मुसल्लत की है वो ये की है कि अपने से ऊपर पे नजर रखते हैं। फिर एक और सिलसिला शुरू हो जाता है, जब हसद को जरा तरक्की करता है ना, तरक्की करता है, फिर उस हसद का एक जरिया जादू बन जाता है। तो ऐसा तरीका हो, पता भी ना चले, सामने भी ना आए और इसको नीचा दिखा दे और इसको बर्बाद कर दें और इसको जलील रुसवा और खुआर कर दें, ऐसा तरीका हो और फिर जादू कर दें। और अजीबोगरीब किस्म के हीले और अजीबोगरीब किस्म के हथकंडे अख्तियार किए जाते। मुझे कराची के एक साहब कहने लगे कि पहले एक बहू थी, छोटे बेटे की शादी की, दूसरी बहू आ गई। अब दूसरी बहू ने देखा कि इस बहू को की आओ चाहो ज्यादा है, भाई 4 दिन तो होती है, 4 दिन तो होती है। अब उसे गुस्सा आया, भाई ये क्या हो गया। अब बजाय इसके कि अल्लाह के फैसलों पे कि हर किसी को अल्लाह ने नेमत दी है, मैं भी अपने अंदर ऐसी खूबियां, ऐसा अखलाक, ऐसा अल्लाह का ताल्लुक, ऐसा अपने घर वालों की खिदमत पैदा करूं, वो मेरा भी इकराम करें, मुझे भी चाहें। तो कहने लगे कि मेरे बच्चे की तौलीद विलादत की कुछ वक्त करीब था, तो कहने लगी कि पहले कपड़े जो बच्चे का, वो तकिए छोटे छोटे, उसका गद्दा, उसका बिछौना, ये मैं बना के दूंगी। मैंने कहा ठीक है, और बहुत खुश खुश मैं नाम ये रखूंगी फलां। कहने लगे मेरा बेटा हुआ, गालिबन बच्ची या बच्चा कह रहा था, बच्चा हुआ और वो बीमार रहने लगा और बहुत परेशान, अस्पतालों के चक्कर लगा लगा के हम थक गए थक गए थक गए। अब वो कहने लगे अल्लाह से मांगना शुरू किया, या अल्लाह ये क्या है। उनकी वालदा नेक साले अल्लाह वाली खातून है, तो वो कहने लगे मेरी वालदा ने कहा, फोन किया, मैंने उनसे अर्ज किया कि ये पढ़ो, अल्लाह से मांगो कि अल्लाह तो जो खैर है वो हमें सुझा दे, जो शर है हमसे दूर कर दे। उन्हें महसूस हुआ इन तकियों को खोलो। अब जब तकिए को खोला तो उसके अंदर तावीज थे, सुइयां थी, पता नहीं क्या क्या अजीब गरीब चीजें। एक मासूम बच्चा जो 1-2 माह का है, उसके साथ हसद शुरू हुआ, और हसद इसलिए शुरू हुआ कि अपने से कमतर पे नजर नहीं गई, अपने से ऊपर पे नजर गई। वो कैसे, वो ऐसे कि मुझसे ऊपर वाला कोई बंदा आ गया जिसने आके मेरी निशस्त को संभाल लिया। अब इसकी नजर अगर अल्लाह जल्ला शानू की ज़ात आली पे होती और इसकी नज़र अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत भरे अखलाक पे होती और इसकी नज़र सहाबा अहले बैत अल्लाह वालों की औलिया कराम सालेहीन नेक दरवेशों की ज़िंदगी पे होती, तो ये कहती कि मैं अपने आप को इस काबिल बनाऊँ कि इस काबिल बन जाऊँ कि इनकी ज़रूरत बन जाऊँ, और फिर अल्लाह के हाँ जे मैं अल्लाह पाक के ताल्लुक को ऐसा बनाऊँ कि अल्लाह इनके दिलों में मेरी मोहब्बत डाल दे। मोहब्बत कौन डालता, अल्लाह ही डालते हैं। मेरे मोहतरम दोस्तों, फिर एक हसद और बोझ और दुश्मनियां। एक वकील पुराने थे, वो कहने लगे अदालत में जो अक्सरियत जो केस आती है वो 2 केस होते हैं, सिर्फ तीसरा केस नहीं होता। वो क्या, कहने लगे 99% जो केस होते हैं वो सिर्फ 2 केस होते हैं, तीसरा लगे। एक हमारे मुआशरे से दरगुजर खत्म हो गया, एक तो ये केस होता है माफ कर देना, और दूसरा केस हसद है। क्या है, बस। और हसद की बुनियाद अपने से कमतर पे नजर नहीं गई, हुस्न के एतबार से मुझसे कमतर है, माल के एतबार से कमतर है। एक साहब है, उनको चेहरे पे 2 तिल हैं, उसका ही फिक्र लगा हुआ है हर वक्त मेरे चेहरे पे ये तिल कैसे खत्म हो जाए। इसलिए अल्लाह वालों, अल्लाह जल्ले शानहु ने जिस शख्स को जैसे बनाया है ठीक बनाया है। अल्लाह पाक ने जिसको जैसे बनाया है दुरुस्त बनाया है। मेरे रब की तखलीक है, मेरे रब की तखलीक है, जिस्मानी एतबार से अर्ज कर रहा हूं। अब रूहानी अखलाक के एतबार से हर शख्स मेहनत करे, हर शख्स मेहनत करे कि मेरे अखलाक कैसे बुलंद हो जाए, मेरा मखलूक से मामला कैसे दुरुस्त हो जाए और मेरा खालिक से मामला कैसे दुरुस्त हो जाए। एक यहूदी ने बहुत माल इकट्ठा किया, बहुत माल इकट्ठा किया और उसने अपने दरबान बिठाए हुए थे और उनके खजानची थे, उनके पास चाबी थी, एक इसी के पास थी चाबी। अब ये रात को चुपके से जो है ना दरवाजा खोल के खजाने के अंदर चला गया कि इनकी निगरानी करूं कि खुफिया तौर पे ये क्या कर रहे हैं। जब वहां गया ना, अब दरबान ने देखा कि दरवाजा खुला हुआ है। नहीं, ये क्या हो गया, दरवाजा कैसे खुला रह गया। उसने फौरन दरवाजा बंद कर दिया, उसे पता नहीं मालिक अंदर है। अब ये बहुत ही ज्यादा तवज्जो से अपना माल, हीरे, जवाहरात, चीजें, ये सब कुछ देख रहा, ये देख रहा, ये देख रहा, ये देख रहा। अब जब बाहर आया तो इसका दरवाजा बंद। अब इसने बहुत दरवाजा खटखटाया, आवाजें दी, वो तो दरवाजा असल जिससे वो गया था, दरवान तो उससे दूर बैठते थे, आवाजें कहां जाए। तो अंदर ही उसने अंदर ही अंदर रहा। जब मौत के आसार देखे तो मौत के आसार जब देखे तो अंदर ही उसने लिखा और ये लिखा कि मैं सारी जिंदगी अपने आप को बड़ा बनाने की के और अपने से ऊपर वालों पे नजर डाल के और मैंने माल खजाने और ये चीजें और ये असबाब इकट्ठे किए। ऐ काश कि इन हीरे जवाहरात ने मुझे एक घूंट पानी का ना दिया और एक लुकमा खाने का ना दिया और मैं हीरे जवाहरात मेरे साथ पड़े हुए हैं और मैं बेबसी की मौत मर रहा हूं। जो हीरे जवाहरात, जो चीजें इसको दुनिया में काम ना आई, वो आखिर में कहां काम आएंगे। हमारे आयशे कहने लगे, मेरे जो है बहनोई थे, वो उनकी औलाद नहीं थी, मैं उनसे अक्सर कहता, बड़ा माल था, कि बाबूजी कोई सदका खैरात कर दो। वो कहते, सदका खैरात करता तो हूँ, इनकम टैक्स वाले आते हैं ये ले जाते हैं, ये पुलिस वाले आते हैं ये ले जाते हैं, ये फला आते हैं, ये सदका नहीं है और क्या है। कराची में वो होते थे, कहने लगे उनकी हलवा पूरी जो है चलती थी, वो दोपहर तक हलवा पूरी चलती रहती थी, लाइन ही खत्म नहीं होती थी और बहुत माल था। और यूं मरे और सारी चीजें लुट गईं और ना अपना काम आया ना कब्र का काम आया। मेरे मोहतरम दोस्तों, अपनी जिंदगी पे खूब नजर डालें, कहीं हम गलत फैसले तो नहीं कर रहे। दूसरे को गिरते देख के समझदार खुद नहीं गिरता, वो रास्ता छोड़ देता है, ये कीचड़ वाला रास्ता है, यहां छिलके पड़े हुए हैं, वो फिसल के गिरा है, कहीं मैं ना गिर जाऊं। दुनिया के एतबार से हम बहुत समझदार हैं, आखिरत के एतबार से हमारी कैफियत क्या है, इसको सोचें, इसको परखें। हमारी नजरें कहां काम कर रही, हमारी नजरें धोखा खा रही हैं। उसकी तनख्वाह इतनी है, मेरी इतनी थोड़ी है, और फिर उसके लिए दिन रात कोशिश। और फिर मेरे उस दिन एक साहब, मैं क्या बताऊं, कहने लगे मैं दो जगह नौकरी करता हूं। फिर अब मैंने कहा ये काम तो पूरा नहीं किया जितनी तनख्वाह लेते हैं। कहने लगे मैं क्या करूं, मैंने वहां जॉब भी करनी है। अच्छा फिर क्यों, कहने मैंने कमेटी डाली हुई है और कमेटी इसलिए डाली है कि मैंने फला चीज लेनी है। तो मैंने उनसे अर्ज किया, मैंने कहा ये जिसकी तनख्वाह ले रहे हैं आपको, शर्म तो उसका हक पूरा नहीं कर रही है, तनख्वाह तो मशकूक हो गई, माले मशकूक अपनी जिंदगी में शामिल करे, अपनी जिंदगी का चैन लूट लिया आपने। तो एक अल्लाह वाले कहते हैं, सुन लो ये बात, कहने लगे मैंने बरकत वालों को फलता फूलता देखा है, कसरत वालों को हमेशा मैंने फकीर होते देखा है, तंगदस्त होते देखा है। हजरत अब्दुल्लाह बिन मसूद रजी अल्लाह तआला अन्हु सहाबी रसूल हैं और फरमाते हैं सूद की इंतहा तंगदस्ती है, फक्र फाका है, वहां कसरत है, कसरत है, बरकत नहीं है। और याद रखिए जो मुआशरा सूद पे चलता है उस मुआशरे में गरीब बहुत हो जाते हैं, उस मुआशरे में तंगदस्ती बढ़ जाती है, جو معاشرہ سود پہ چلتا ہے، ایک نظر تھوڑی سی بھٹکی ہے، کتنے بڑے نقصانات آئے، ایک نظر بھٹکی، وہ نظر جو اپنے پہ کم تر سے پڑنی تھی نا، اپنے سے جو اونچا اس سے پڑ گئی، اور یہ تھوڑی سی نظر کا دھوکہ ہوا ہے، نظر کا ہی دھوکہ ہوا ہے نا. نظر کا ہی دھوکہ ہوا. ہمارے ایک جاننے والے تھے، وہ ساری زندگی حتیٰ کہ ان کی اولاد ان کے آڑے آئی تو اولاد کو آگ کر دیا، ایک ہی دھن میں تھے، بس کسی طرح سونا بن جائے. میں نے ان کو آنکھوں سے دیکھا، ساری زندگی اسی دھن میں تھے کہ سونا بن جائے گا، بس سارا کچھ میرے پاس ہوگا، اب میں سب سے اوپر ہوں گا، ابھی میں فلاں مجھ سے بڑا، مثالیں دیتے تھے، فلاں مجھ سے بڑا، فلاں کے پاس ان زمیندار بھی تھے، میرے پاس ایک ٹریکٹر ہے وہ بھی پرانا ہے، ان کے پاس اتنے ٹریکٹر، ہارویسٹر مشینیں، فلاں فلاں سپرے کی مشینیں، اتنا یہ چیز فلاں، پھر ان کے بچے وہاں پڑھتے ہیں، ان کا زندگی کا معیار یہ ہے، میرے پاس نہیں ہے. میں نے یہ حال سوچا ہے، اس کا سارا حال سونا ہے. اگر میرے پاس سونا مل جائے نا، اگر مجھے سونا مل جائے، وہ اس دن میں کانوں کے ہیں، کمپوڈر ہیں، اور ساری زندگی کانوں کے بڑے ڈاکٹر کے پاس رہے، میں ان سے بات کر رہا تھا، بہت پرانے ہیں. میں نے ان سے پوچھا کہ ڈاکٹروں کی زندگی میں چین ہوتا ہے؟ ساری زندگی کا تجربہ. ایک صاحب میرے ساتھ تھے، ان کی عمر 40-50 کے قریب ہے، کہنے لگے تو ہمارے ہاتھوں میں پلے ہوئے ہیں. تو خود ان کی عمر کتنی ہوگی، تجربہ ہے ان کو بسی، کہنے لگے نہیں ہوتا، چین لٹ جاتا ہے، ختم ہو جاتا ہے. اس کی وجہ کہ میں فلاں کلاسیں لے رہا ہوں امی ہسپتال میں، اس کی بڑی ڈگری کے لیے، جبکہ میری پریکٹس بھی چل رہی ہے فلاں جگہ، اب اس کے لیے مزید سے مزید تر. غالباً اسی عبقری میں پڑھ رہا تھا میں، ہم نے ڈاکٹر نور احمد نور صاحب کے وہ واقعہ لکھا، ملتان کے بہت بڑے فزیشین ہیں، انہوں نے لکھا کہ، یا میں اس کی مضمون کی سلیکشن کر رہا تھا، اس میں پڑھ رہا تھا، آئندہ آخری میں شاید آئے، کہ میں نے ایک ڈاکٹر صاحب کو دیکھا، ہاں نہیں یہ نہیں چھپا نہیں ہے، تو ان کے پاس گیا، وہ کہنے لگے جتنی میری پریکٹس ہے نا، پوری دنیا میں کسی ڈاکٹر کی پریکٹس نہیں ہوگی، اور واقعی اس کی پریکٹس اتنی تھی. اور اس کے پیش نظر صرف یہ تھا کہ میں سب سے اونچا ہوں، اگر دنیا میں کوئی اور اونچا ہے تو میں اس سے بھی اونچا بن جاؤں. کہنے لگے زندگی چلتی رہی. اب وہ کہنے لگے جب وہ فوت ہوئے، میں بھی ان کے جنازے میں تھا، کیونکہ ہمارے شعبے کے آدمی تھے، ان کے جنازے میں تھا، بہت سخت بارش ہوئی اور قبر میں کیچڑ پڑ گئی، اور پھر کیچڑ میں سے کیڑے نکلنا شروع ہو گئے، اور اتنے کیڑے تو پتہ نہیں کہاں سے آ گئے. اب وہ کہنے لگے اس قبر کو صاف کیسے کریں؟ تو کسی کہنے والے نے کہا یہ تو ایسے ہی چلے گا سلسلہ، یہ دنیا کا نظام نہیں ہے، قبر کا نظام چل گیا ہے، دفن ہونے سے پہلے اس کو دفن کرو. کتنی خواتین میرے پاس شکایت لے کے آتی ہیں کہ ہمارا خاوند جو ہے ہمیں وقت ہی نہیں دیتا. ادھار پہ چلنے کا سلسلہ جو بکواتے اللہ والے کے، وہ کہنے لیں گے جن کا کاروبار ادھار پہ ہوگا ان کو کہاں چین ملے گا، ان کو سکون ہی کہاں آئے گا. اتنا لینا اتنا دینا ہے، جن سے لینا وہ دیتے نہیں، اور جن کا دینا وہ چھوڑتے نہیں. یہ سب کچھ جو سلسلہ شروع ہوتا ہے، یہ سارے روگ جو گھر ٹوٹ جاتے ہیں، گھروں کے اندر بے رہ روی کی زندگی آتی ہے، میں کیا وضاحتیں بیان کروں. پھر گھروں کے اندر میاں بیوی کے جھگڑے شروع ہوتے ہیں، پھر گھروں کے اندر اولاد باغی ہو جاتی ہے، پھر یہ گھر ایک سارے سارے گھر گھر جو ہے ویران بن جاتے ہیں، ہسپتال بن جاتے ہیں. اس کی جو اصل بنیاد جو شروع ہوتی ہے، وہ یہ اس وقت شروع ہوتی ہے جو ہماری نظر بھٹکتی ہے، اور ہماری نظر اپنے سے اونچے کو دیکھنا شروع کر دیتی ہے. اور پھر بیوی کو وقت نہیں دے سکتے. بچوں کا حق ہے ان کو وقت دینا, ان کو اللہ اس کے رسول صلی اللہ علیہ وسلم کی محبت سکھانا, اللہ اس کے رسول صلی اللہ علیہ وسلم کا تعلق سکھانا ان کا حق ہے, ان کا حق ہے, ان کو وقت دینا ان کا حق ہے. مجھے ایک صاحب کہنے لگے, صبح صبح گھر سے نکلتا تھا اور رات گئے گھر آتا تھا, تو میں میری اماں نے ایک دم مجھے دیکھا, کہنے لگے او ہو تیری تو مسے بھی نکلے, مس جانتے نا مونچھے, کہنے لگے او ہو تو بڑا ہو گیا ہے, اب تو تیری مونچھے بھی نکل آئی ہیں. اماں کو پتا نہیں کہ بیٹا کیسے بڑا ہو گیا, اماں کو ہی پتا نہیں. میں آپ کو عافیت کوئی راحت کے نہ راحت کے نسخے عرض کر رہا ہوں, سکون اور چین کی ترتیبیں عرض کر رہا ہوں, اور سکون اور چین کا آپ کے پاس میں پیکج لایا ہوں, یہ میرے پیکج کا حصہ ہے جو عرض کر رہا ہوں. یہ راحت کا پیکج ہے, یہ سکون کا پیکج ہے, یہ ٹینشن فری پیکج ہے, اس میں ٹینشن وغیرہ ختم ہو جاتی ہے. اور پھر عجیب بات بتاؤں, اس سے برکتوں کے دروازے کھلنا شروع ہو جاتے ہیں. جب یہ اوپر نہیں نظر نہیں ڈالے گا, اب ڈالے گا نظر نیچے, پھر اس کی نظر سب سے پہلے اللہ کے خزانوں پہ جائے گی. حسد اس سے چلا جائے گا, جو اس کو کھا جائے, جو اس کی روزی کو کھا جائے اس کو کھا جائے, بغض اس سے دور جس سے نفرتیں پیدا ہوں اور برکتیں اٹھ جائیں, عداوتیں سازشیں اس سے دور جس سے غیبت کا نظام شروع ہو اور اللہ کی نظر سے گر جائے. اب یہ ان چیزوں سے ہو گیا دور, جب ان چیزوں سے دور ہوگا اب یہ اللہ پاک کی ذات کے تعلق میں, اب اس کی نظر اللہ کے خزانوں پہ جائے گی, اب یہ بیکاری بن کے کہے گا الہی تو ہی اس کو دیتا ہے, اللہ تو مجھے بھی دے دے, یا اللہ یہ میری ضرورت تو ہی پوری کر دے, اللہ تیرے خزانے سے ہوگا, یا اللہ تیرے چاہنے سے ہوگا, یا اللہ تیرے دینے سے ہوگا, اللہ میری دکان برتن کشکول, میری زمین برتن کشکول, میرا دفتر برتن کشکول, میری فیکٹری, میری مل, میری صنعت, میری تجارت برتن اور کشکول, یا اللہ اس میں روزی تو ڈالے گا, یا اللہ تو ایسا کر دے نا. اب یہ بھکاری بنے گا, اللہ پاک کا بھکاری, کہ حبیب خدا دے فقیران تو صدقے, فقیران دے روشن ضمیران تو صدقے, نہ دولت تو صدقے نہ جنت تو صدقے, تیری زلف دے جاں اسیران تو صدقے, جنہاں رومی جامی تے سادی نوں ڈنگیا میں انہاں پیاری اکھیاں دے تیراں تو صدقے, اور جس گودڑی وچ پلن نال ہے حافظ میں اس گودڑی دیاں لیراں تو صدقے. اب یہ اللہ کا فقیر بنے گا, اب یہ بھکاری بنے گا. اب جب اللہ کو بھکاری بنے گا نا, میرے رب کو جو بھکاری بنے نا, وہ یہی بس یہی مطلوب ہے کہ بھکاری بن جائے پھر سارے خزانے تیرے ہیں. یہ جہاں چیز ہے کیا, لوح قلم تیرے, بھکاری بن جا. اللہ جل شانہ کا بھکاری بنا نہیں, اللہ کی ذات عالی کے خزانوں پہ اس کی نظر ہے نہیں, پھر یہ شرک کے جادو کر رہا, پھر یہ ایسے غیر اللہ کے سامنے جا کے جھک رہا, اور پھر اپنے آپ کو اپنی آخرت کو بھی برباد کر رہا, اپنی دنیا کو برباد کر رہا. کہنے لگے میں بچے کا جو ہے نا بچھونا میں بناؤں گی. اب اس بچے کے بچھونے میں اس کا حسد تھا, حسد اور حسد کی آگ. اور ہاں یہ بتایا کہ اس کا بیٹا نہیں تھا, اس کا بیٹا ہوا تھا پہلے, یہ بات یاد آئی. اس لیے اللہ والو, یہ فقیر آپ سے جو عرض کر رہا ہے نا, اس کو سوچیں. زندگی میں بہت راحتیں ملیں گی, سکھ اور چین ملے گا. یہ دیورانی اور جیٹھانیوں کے جو ہیں نا, اور سوکنوں کے جو جھگڑے ہیں, آپ یقین جانیے یہ ختم ہو جائیں گے. اور بہو اور ساس اور نندوں اور جو ہے وہ بھابھی اور یہ جھگڑے جو گھروں کے اندر آگ لگائے ہوئے ہیں, یہ ختم ہو جائیں گے. سکون ہی سکون آ جائے گا. ایک چھوٹی سی نظر بھٹکی, بندہ بھٹک گیا, اور بھٹکا ہوا چین نہیں پاتا. جو اپنی راہ سے بھٹکا ہوا ہو نا, وہ چین میں نہیں ہوتا, ہوتا ہے؟ جو اپنی راہ سے بھٹکا ہوا چین نہیں ہوتا. ये जो बैंकों से कर्जे के सूद के नाम से ये देते हैं, वो इसलिए लेते हैं, नजर ऊपर वाले पे होती है, अपने से ऊपर, ऊपर वाले पे नहीं, अपने से ऊपर, कि बड़ी मिल लगा लूं, बड़ी फैक्ट्री लगा लूं, बड़ी सनत कर लूं, बड़ी तिजारत कर लूं। अल्लाह पाक ने थोड़ी सी जिंदगी दी है, सुन लो अल्लाह वालों, बड़ी मुख्तसर जिंदगी है, अपनी नस्लों के लिए भी कुछ सामान पैदा करें, अपनी नस्लों के लिए भी कुछ सामान पैदा करें, अपनी नस्लों को भी वक्त दें, अपनी अम्मा को भी वक्त दें, अपनी तालीमी जिंदगी में मैं मसरूफ हो गया बहुत ज्यादा, और फिर कुछ शुरू से वो हमारे एक बुजुर्ग थे, उनको हम नाना गमदार हुसैन कहते थे, उन्होंने मुझे अमलियात की लाइन पे लगा दिया, उसने और मसरूफ कर दिया, आज ये वजीफा है, ये रख रखो है, तर्क जलाली, तर्क जमाली, तर्क लज्जात, तर्क हैवानात, ये नहीं खाना, ये नहीं करना, उस पे लग गया। एक दफा मेरी अम्मा रहमतुल्लाह ने फरमाया कि तारिक मुझे 5 मिनट तो रोज दे दिया कर, मेरे साथ सिर्फ बैठ जाया कर, बातें कर लिया कर। बड़ी पुरानी बात है, अल्लाह जजाए खैर दे उस दरवेश को, मेरे हजरत रहमतुल्लाह अलैह को, जिन्होंने एक जिंदगी का सलीका दिया कि नहीं, कि अपने से कम तर पे नजर रखनी है, और मैं भी इस कोशिश में हूं, अभी पहुंचा नहीं हूं, आप भी लग जाए कोशिश में है, कामिल होने का दावा नहीं कौन कर सकता है, और ना है और ना हूं। और फिर एक वक्त ऐसा आया, अम्मा की आखिरी सांस मेरे हाथों में थे, आखिरी हिचकी, मौत की आखिरी हिचकी को जरा गौर से सुन, जिंदगी भर का खुलासा इसी आवाज में है। इसलिए अल्लाह वालों, जिंदगी में अपने लिए राहतें पैदा करो, अपने लिए राहतों का सामान जो हमने छोड़ा है, खुद छोड़ा है, सोचने लगा, मैंने कहा मैंने साला क्यों शुरू किया, ये बैठा है इम्तियाज, इसने शुरू कराया था, कराची वाला बैठा है, इसने बैठ के मशवरा किया था और रिसाला शुरू हो गया, मैंने कहा क्यों शुरू किया रिसाला। अच्छा, ये सारा दिन ये बात रही, मैंने कहा रिसाला शुरू हो गया, मसरूफियत बढ़ गई, ये सारी सिलसिले बढ़ गए, कमाई तो हो ही रही, अल्लाह करे मतलूब ही ना हो, तो एक साहब आए दूसरे दिन मुझसे कहने लगे जी कि मुझे तो रिसाले थे ना, हजूर सरवरे कौने असलम का दीदार हो गया, आका सरवरे कौने असलम का दीदार नसीब हो गया, वो जो आप दुरूद पाक छापते हैं, मैं उन्हें फलां वो किया और मुझे दीदार नसीब हुआ। एक दिल को तसल्ली हुई कि या रसूलुल्लाह सल्लम, क़यामत के दिन एक बंदा, अच्छा फिर उसने अजीब बात जो अगली कही, कहने लगे मैंने अपनी जिंदगी को बदलने का फैसला कर लिया और मैंने वो सारी चीजें छोड़ दी कि अब मैंने अपने आका सरवर एकम को मैंने देखा है, मेरे आका ने मुझे देख लिया है, बस अब मेरे मन में थी बड़ी चाहतें, मेरे दिल में थी बड़ी लज्जतें, मगर उसकी लज्जतें इश्क ने सभी लज्जतों को मिटा दिया। तो कुछ दिल को तसल्ली हुई कि नहीं, रिसाला इंशाल्लाह चलना चाहिए। इसलिए अल्लाह वालो, जिंदगी मुख्तसर सी है, खपते खपाते और ऐसी दीवानगी के आलम में करते कराते आखिर कब्रों में चले गए, हत्ता ज़ुरतुमुल मकाबिर, और अल्हाकुमुत तकासुर की जिंदगी गुजार के। अल्हाकुमुत तकासुर का माना यही है जो सारी तफसीर मैंने बयान की अल्हाकुमुत तकासुर की है, कि अल्हाकुमुत तकासुर उसको कहते हैं जो ये भूल जाए कि मेरी जिंदगी का मकसद क्या था, और भूलना भी भूल जाए कि मैं भूला हूं या नहीं भूला। कैसे, एक साहब मेरे पास आए मरीज की हालत में, पाँव में देखा उन्होंने खुस्सा पहना हुआ था, मैंने देखा एक जूता नहीं है, मैंने कहा रईस साहब आपका वो दूसरा जूता कहाँ गया, एकदम नजर थी वो डबल सनसर मोटरसाइकिल होते ना, पता नहीं ट्विन के, वो उस पे को बंदा उसे ले आया, उसने कहा ओहो वो तो जूता मेरा रास्ते में कहीं गिर गया और मुझे पता ही नहीं चला। हमारी किताब है अल्लामा नफीसी की शरा असबाब, वो मैंने उसमें एक अलामत पढ़ी थी, मैंने कहा लगता ही है कि बंदा चंद दिनों का मेहमान है, और ऐसे ही हुआ। उसको ये भूल गया कि मैं भूला, उसको पता ही नहीं है बेचारे को मेरे पांव से जूता कब का गिरा, دیوانہ ہو دھوپ میں، سردی میں، گرمی میں، بارش میں، طوفان میں، اسے پتہ ہی نہیں. خاتون میرے پاس آئی ایم بی بی ایس ڈاکٹر اپنی بوڑھی والدہ کو لے کے کوئٹہ سے، کہنے لگی کہ یہ رات کو سخت سردی برف پڑ رہی ہوتی ہے، میری اما کو بس ایک نفسیاتی مرض ہے، یہ سہن میں پردہ کرا لیتی ہے، ساری رات ٹھنڈے پانی سے نہاتی ہے اور کہتی ہے اوہو پھر مجھے کہیں چھینٹا پڑ گیا ہوگا، پھر میں ناپاک ہو گئی ہوں، پھر نہاتی ہے. پانی کی ٹینکیوں کے ٹینکیاں ڈرم کے ڈرم ختم ہو جاتے ہیں، ٹھنڈے پانی سے نہاتی ہے، میری اما کو ٹھنڈے پانی کا احساس ہی نہیں ہوتا. یہ دیوانی ہو گئی ہے، یہ دیوانی ہو گئی. جب یہ انسان میرے دوستو اپنے سے اوپر کی نظر کر کے اور اپنی آنکھوں کو اپنی نظروں کو دیوانہ کر لیتا ہے، پھر اسے پتہ نہیں چلتا کہ میں اپنے گھر کو، بچوں کا حق کھا رہا، اپنی صحت کا. حدیث کے الفاظ مفہوم، تیری آنکھوں کا تجھ پر حق ہے، تیرے جسم کا تجھ پر حق ہے، اپنے جسم کا حق نہیں دے رہا، پھر اپنی زندگی کو اس نے پریشان کر دیا اور زندگی میں بدحال ہو گیا، بے حال ہو گیا. اب کہنے لگا میں یہ دکان بیچتا ہوں، کروڑ سوا کروڑ کی پراپرٹی کا کام کرتا ہوں. پھر تجھے کس نے کہا دکان تو بیچ؟ ایسا مجھ سے کہنے لگے جوتی کے چند جوڑے دکھتے ہیں میں کھا جاتا ہوں. پھر روزی کا نظام اللہ نے تیرا چلایا ہوا ہے، اب اس کی نظر اوپر جا رہی ہے، اپنے آپ کو پریشان کر بیٹھے گا اور وہ سروائے